بسم الله الرحمن الرحيم. السلام عليكم خواتين وحضرات. ہمارے یہاں ایک امام گزرے ہیں جو فقہ سے متعلق امامین ہیں، جناب حضرت امام غزالی رحمۃ اللہ علیہ. علم پر بے پناہ انہوں نے تحقیق بھی کی، اس علم کو نئی جہتیں بھی دیں، نئی تھیوریز بھی دیں. آپ لوگ اکثر بے چین رہتے ہیں خواب کے بارے میں، تو جناب حضرت امام غزالی رحمۃ اللہ علیہ صاحب نے خواب کے بارے میں کمال کی بات کہی. میرا مطالعہ بڑا محدود ہے، لیکن جتنا بھی اب تک خواب کے بارے میں میں پڑھ سکا، تو میری دانست میں خواب کو جناب حضرت امام غزالی نے جس طرح سے بیان کیا وہ کمال کا ہے. خواب کے بارے میں کچھ یہی بات میرے اپنے مرشد صاحب نے کہی، اگرچہ وہ مختصر تھی. وہ مرشد صاحب میرے کوئی لمبی بات کرتے نہیں تھے، نہ انہیں لمبی بات پسند تھی. اگر کسی شخص نے انہیں چڑھانا ہو کہ وہ ڈنڈا ہاتھ میں پکڑ کے کھڑے ہو جائیں، تو اس کا آسان سا طریقہ یہ تھا کہ ان سے لمبی بات کر لیجیے. نہ لمبی بات سننے کو تیار ہوتے تھے، نہ خود لمبی بات کرتے تھے، ایک جملے میں سمیٹ دیتے تھے بات کو ساری. اور دوسروں سے بھی توقع یہی تھی کہ وہ ایک جملے میں بات کر دے گا. مرشد صاحب نے خواب کے بارے میں فرمایا کہ دیکھو، خواب کے بارے میں دو چیزوں کی احتیاط انسان پہ لازم ہے. نمبر ایک، کہ خواب انسان صرف اس آدمی کو سنائے جس کے بارے میں یہ یقین ہو کہ اللہ تعالیٰ نے اسے علم تعبیر عطا فرمایا. ادروائز وہ الٹی سیدھی تعبیر بتائے گا اور آپ کا خواب ضائع ہو جائے گا. دوسری بات انہوں نے فرمائی کہ خواب کبھی دو بجے کے بعد، دوپہر دو بجے کے بعد نہ سنائیں کسی کو. کیونکہ دوپہر دو بجے کے بعد سنائے ہوا خواب ضائع ہو جاتا ہے. تو امام غزالی رحمۃ اللہ علیہ صاحب نے بھی یہی بات فرمائی کہ خواب کی سنانے سے پہلے انسان اس بات کا یقین کر لے کہ جسے خواب سنا رہا ہے اس کو علم تعبیر پر عبور حاصل ہے. تو انہوں نے تین مثالیں اس میں کوٹ کی کہ انسان خواب دیکھتا کچھ ہے، تعبیر اس کی کچھ ہوتی ہے. تو انہوں نے جناب حضرت سینین صاحب کا ذکر کیا کہ انہیں ایک شخص نے آ کے اپنا ایک خواب سنایا کہ میں کچھ لوگوں کے میرے پاس ایک مہر ہے. اس زمانے میں تو مہر انگوٹھی ہوتی تھی, وہ میں لوگوں کے مختلف حصوں پہ لگا رہا ہوں. تو حضرت سینین صاحب نے جواب دیا کہ تم رمضان میں فجر کی اذان دیتے ہو, تو یہ خواب میں تمہیں وہ دکھایا گیا ہے. تو آگے جناب حضرت امام غزالی رحمۃ اللہ علیہ صاحب نے پھر اس کی وضاحت بھی کر دی کہ اس کا مطلب یہ کیوں نکلا. کہ یہ روزہ ہے جو انسان کو گناہوں سے روکتا ہے, کھانے پینے سے روک لیتا ہے اور معاملات جو ظاہر میں اس طرح سے بیان کرنا نہیں چاہوں گا ان سے روک لیتا ہے. تو یہ چونکہ تم لوگوں کے مختلف پارٹس پہ مہر لگا رہے ہو تو دیٹ مینس کہ تم اسے ان چیزوں سے روک رہے ہو, اور یہ وہی چیزیں ہیں جن سے روزہ آپ کو دور رکھ کر دیتا ہے. تو یوں انہوں نے یہ کہا کہ رمضان میں تم فجر کی اذان دیتے ہو کہ جب تم اذان دیتے ہو تو لوگوں کا سحری کا وقت ختم ہو جاتا ہے اور روزہ شروع ہو جاتا ہے, تو یوں وہ رک جاتے ہیں ان چیزوں سے. اسی طرح ایک صاحب نے خواب میں دیکھا کہ وہ ایک سور کے گلے میں موتیوں کا ہار ڈال رہے ہیں. تو جناب تصیرے نے اس کی تعبیر یہ بتائی کہ غالباً تم لوگوں میں علم بانٹتے ہو, لیکن بدقسمتی سے تمہارے پاس آ کے بیٹھنے والے لوگ اس علم کے اہل نہیں ہیں. تم نااہل لوگوں میں وہ علم بانٹ رہے ہو. اب آپ خواب کو دیکھیے, اور یہ قصہ اصل میں یہ ہے کہ یہ تعبیر فقیر لوگ, اہل علم لوگ جو علم تعبیر سے واقف ہوتے ہیں ان کو اچھی طرح پتا ہے کہ جو خواب ہم دیکھتے ہیں یہ تمثیلن ہی بیان کی ہوئی ہوتی ہے قدرت کی طرف سے چیز. تو اس کے بارے میں یہ فرمایا کہ جو سچے خواب ہیں وہ اصل میں اطلاع ہوتے ہیں, جو فرشتہ خواب دکھانے پر مامور ہے وہ آئندہ کے احوال کو دیکھ کے خواب دکھا دیتا ہے انسان کو, لیکن وہ ہوتے تمثیل ہیں, مثال کی صورت میں ہوتے ہیں. اس مثال کا ترجمہ کرنا، یہ اہل علم کی بات ہے کہ وہ کر پائیں گے اور نہیں کوئی کر پائے گا. تو چونکہ ہم لوگ اگر خواب دیکھ لیں تو بڑے بے چین رہتے ہیں کہ ہم اپنا یہ خواب بیان کریں تاکہ اس کی تعبیر ہمیں پتہ چل جائے. تو ایسے ہی میرے ذہن میں ایک یہ خیال آیا کہ میں خواب کے بارے میں آپ سے یہ عرض کر دوں کہ خواب دو بجے سے پہلے پہلے سنا دیجئے جس کو سنانا ہے، اور پہلے یہ یقین کر لیں کہ جس آدمی کے سامنے آپ خواب بیان کرنے لگے ہیں وہ علم تعبیر رکھتا ہے، تو ہی سنائیے ورنہ گول کر جائیے بات کو. اب اس سلسلے میں اصل میں ایک اور بات آ جائے گی کہ جب انسان کا دین، ایمان بہت مضبوط ہو جاتا ہے اور اللہ پر بھروسہ اس کا پوری طرح پیدا ہو جاتا ہے، تو پھر کوئی چیز اسے بودر کر نہیں پاتی، پھر وہ پریشان نہیں ہوتا نہ خوش ہوتا کہ میں نے یہ خواب دیکھ لیا، نہ اس کو یہ فکر ہو پاتی ہے کہ جاب پر مجھے یہ پریشانی آ رہی ہے، حتیٰ کہ اگر اس کی جاب بھی جا رہی ہے تو بھی وہ اپسیٹ نہیں ہوتا، ہنس کے ٹال دیتا بات کو. وجہ یہ نہیں ہے کہ وہ بے حس ہو گیا، وجہ یہ ہے کہ اس کو یہ معلوم ہے کہ میرا رب آل ٹائم پاورفل ہے اور وہ مجھے لک آفٹر کرتا ہے. مجھے لک آفٹر کرنا ہر ہر انداز میں، یہ تو میرے رب کا کام ہے اور وہ اپنی ڈیوٹی کو بہت ہی احسن طریقے پر، اپنے اس ذمہ داری کو بڑے احسن طریقے پر ادا کرتا ہے کہ اپنے مخلوق کو پالتا ہے. تو میرے رب نے آج تک مجھے پالا ہے، آئندہ بھی پالے گا. اگر یہ چیز میرے ہاتھ سے کھو گئی، جاب میرے ہاتھ سے چلی گئی، تو کیا ہوا؟ میرا رب قادر ہے اس بات پر کہ پلک جھپکتے میں وہ اس کو بہتر طریقے پر کمپنسیٹ کر دے. تو جب یہ بھروسہ ہوتا ہے اس کا اپنے رب پر، پھر گھبراتا نہیں انسان، پھر کہہ کے لگاتا پھرتا ہے. تو انسان کو یہ چیزیں پریشان اسی وقت تک کرتی ہیں جب تک کہ زبان سے تو وہ کہتا ہے کہ مجھے رب پر بھروسہ ہے، لیکن دلی طور پر نہیں ہوتا. میں نے یہاں ایک دو بار پہلے بھی ذکر کیا کہ ایک صاحب اب بھی حیات ہیں، اللہ تعالیٰ انہیں زندگی دے، یہ بھی میرے مرشد صاحب کے پاس آ کے دعا کے لیے آتے تھے. تو جیسے میں نے ابھی عرض کیا کہ بڑے شاہ صاحب نہ تو فالتو بات کرتے تھے نہ برداشت کرتے تھے، پھر انہیں اس بات پہ بڑا سخت چڑھتے تھے اس سے کہ بندہ اپنا دکھ اور تکلیف بیان کرے. سو مچ سو کہ ایک زمانہ تھا کہ میں ہر فرائیڈے کو پاک پتن شریف جا رہا تھا، سردیاں تھیں، اس دن بارش بہت تھی، ملتان روڈ ان دنوں بن رہی تھی، नई नई बनी, तो जो पहले की दुकानें थी वो सड़क उससे कोई 6-7 फुट ऊपर हो गई, दुकानें नीचे हो गई। तो मैं जब पाकिस्तान शरीफ से वापस आ रहा था तो मेरे साथ बड़े शाह साहब तशरीफ रखे हुए थे, पिछली सीट पर दो और साहबान भी थे। तो ओकाड़ा जो मैं पहुंचा तो वहां मैंने देखा कि एक दुकान पे वो पूड़ियां तल रहा है। तो मुझे ख्याल हुआ कि सर्दी बहुत है और बारिश हो रही है, तो चले मैं मुर्शिद साहब को गर्म पूड़ियां खिलाता हूँ, एंजॉय करेंगे। मैंने गाड़ी सड़क के किनारे करके तो बाहर निकला के पूड़ियां ले लूँ, क्योंकि मज़ार पे गया था तो चप्पल पहने हुए था, मुझे अंदाज़ा नहीं था कि मिट्टी इतनी चिकनी है। जो ही सड़क से पांव नीचे उतारा, स्लिप कर गया मैं, तो स्लोप से जाके मैं पुरानी जो फुटपाथ थी उसके किनारे पर टकराया जाके, फौरन उठ गया, उठ के मैं पूड़ियाँ ली, मुर्शिद साहब को पेश कर दी। तो ये पेश करते करते ही मेरे इस हाथ पर भी अपना स्वेलिंग हुई भी, दर्द बहुत, तो रीढ़ के निचले हिस्से में बहुत दर्द मेरे, लेकिन बोला नहीं मैं। तो पूड़ियां खा ली शाह साहब ने, बर्तन वगैरह मैं वापस दुकान पर दे दिए। तो हाथ की तकलीफ बहुत, उसकी स्वेलिंग बढ़ती जा रही थी, तो उसी हाल में मैं गाड़ी चला के लाहौर ले आया। तो बाद में एक दोस्तों ने कहा कि इसका एक्सरे करा लें, जो ये हाल है इसका, पता चला कि इस हाथ की हड्डी टूटी हुई है। वो मेरे ख्याल इस पर बोझ आया, टूट गई हड्डी, होता रहता जिंदगी में। तो प्लास्टर लगवा लिया मैंने। तो शाम को शाह साहब की खिदमत में जो हाजिर हुआ तो ये प्लास्टर यहाँ तक लगा हुआ था मेरे, फरमाने लगे ये क्या हुआ। तो मैंने कहा कि वो सुबह जो मैं स्लिप किया था तो ये हड्डी टूट गई। तो बड़े सख्त लहजे में मुझे कहा कि उतारो इसको, क्या ये तुम औरतों की तरह, जरा सी हड्डी टूटी है उससे क्या है, हटाओ इसे। तो मैंने वहीं बैठे बैठे उन्हीं की कैंची पकड़ी और उसे काट के प्लास्टर फेंक दिया। ठीक है, हुक्म है मुर्शिद साहब का, बहरहाल ठीक हो गया उसमें। तो उनके यहाँ मयार जरा से मुख्तलिफ थे कि अगर हाथ की हड्डी टूट जाए तो प्लास्टर लगाना उनके नज़दीक औरतों वाले नखरे थे। वो इस तरह से उनकी कुछ ट्रेनिंग हुई भी थी जबरदस्त, और वो इस मामले में शायद नजर करम मेरे ऊपर ज्यादा थी कि सख्तियां मेरी हुई ऊपर ही थी। तो ये साहब तशरीफ लाए, मैं भी बैठा था शाह साहब के पास। तो थोड़ी देर में शाह साहब से कहने लगे कि हजरत आजकल बड़ा मुश्किल में हूं मैं, दुआ कर दीजिए। अब जो ही उसने कहा कि दुआ कर दीजिए तो मैंने चेहरे पे देखा कि खासी नागवारी है शाह साहब के, तो मैंने इशारा किया पीछे हाथ करके कि छोड़ दे मत बोले। लेकिन वो मेरा ख्याल है डिटरमिंड थे कि मैं तो बात करके ही रहूंगा। शाह साहब ने जवाब नहीं दिया। 2 मिनट के बाद फिर उन्होंने कहा कि हजरत मैंने अर्ज किया था कि मैं मुश्किल में हूं, दुआ कर दीजिए कि ये मुश्किल खत्म हो जाए। तो चेहरे पे और सख्त गुस्सा शाह साहब के, ने फिर इशारा किया कि छोड़ दें ना करें, नहीं बात आए। जब तीसरी बार कहा तो बड़े गुस्से में शाह साहब ने मुड़ के उनको कहा कि अच्छा वक्त एंजॉय करने के लिए तुम थे और बुरा वक्त तुम्हारी जगह कोई और गुजारेगा, चलो भाग जाओ यहां से, जहां अच्छा वक्त गुजारा वहां बुरा वक्त भी गुजारा। अब ये बात बहुत बड़ा लेसन रखती है अपने अंदर कि हम लोग जो जब तकलीफ में आते हैं तो भागे भागे फिरते हैं, एक के पास, दूसरे के पास, तीसरे के पास, लेकिन मैंने और आपने भी कभी ये नहीं सोचा कि जब हम अच्छे वक्त से गुजर रहे थे तो उस वक्त भी तो हम जाते लोगों के पास ये कहने कि मैं मेरे ऊपर बड़ा अच्छा वक्त था, वह दुआ कीजिए ये टल जाए। तो अगर ये कहने नहीं गए तो बुरे वक्त के लिए क्यों जाएं? वो भी हमारे रब का भेजा हुआ है। तो अच्छा वक्त रब ने दिखाया था तो ये वक्त भी वहीं से आया है। तो इसको भी हम उतने ही हौसले के साथ और हंसते खेलते गुजार दें। तो बात जनाब हजरत इमाम गजाली रहमतुल्लाह अलैह साहब से चली थी। ये वो लोग हैं जो इतने बड़े बुलंद मर्तबे पर पहुंच जागे। तो इनकी जिंदगियों को अगर हम एनालाइज करें तो बड़ी हैरान कुन ममासलत मिलती है कि एक इनके यहां कॉमन चीज सबके यहां मिलेगी, वो है कि तकलीफ को, मुश्किल वक्त को हंसते खेलते हुए गुजारना। मैंने एक जमाने में यहां आपसे अर्ज किया था कि फकीर तीन तरह के झूठ बोलता है, हालांकि झूठ से अल्लाह ने मना किया, लेकिन मैं उसको झूठ इसलिए कह रहा हूं कि जो कुछ वो जाहिर कर रहा होता है वो हकीकत के खिलाफ होता है। तो वो उस सेंस में झूठ नहीं जो हम जिसको हम झूठ कहते हैं कि जब वो भूखा होता है तो अपने आप को पेट भरा जाहिर करता है। ये शुक्र अंदाजी का एक अंदाज है, शुक्रगुजारी है उसका ये एक अंदाज है कि जब इंसान भूखा है तो वो अपने आप को पेट भरा जाहिर कर रहा है। शुक्रगुजारी ये बहुत आला दर्जे की। जब मुसीबत में है तो अपने आप को राहत में जाहिर करता है, यह भी शुक्रगुजारी का बेहतरीन अंदाज है। जब वो बीमार है तो अपने आप को तंदुरुस्त जाहिर करता है, ये भी शुक्र अंदाजी है, शुक्रगुजारी का ये अंदाज है। क्योंकि इसको मैं जैसे देखता हूं चीज को, जो जरूरी नहीं दुरुस्त भी हो सकता, मैं गलत हूं बिल्कुल, कि जब हम अपनी मुसीबत का जिक्र लोगों से कर रहे होते हैं तो असल में शिकवा बयान कर रहे होते हैं। तो आका कर शिकवा नहीं होता कभी। तो इंसान को इस चीज से दूर रहना चाहिए। मैं तो ये कहता हूं कि आंसू एक ही है इंसान का, अगर अपने दुख और मुसीबत पे आंसू निकल आए तो अच्छी बात नहीं है, लेकिन खौफ खुदा के तहत आंसू गिरे बड़ा मुबारक आंसू है। तो ये जो शुक्रगुजारी है इसके बारे में आमतौर पर लोग सवाल कर रहे होते हैं कि शुक्र कैसे अदा किया जाए रब का। तो फकीर तो यूं शुक्रगुजारी करते हैं रब की फाके से हैं लेकिन अपने आप को पेट भरा जाहिर करेंगे, मुसीबत में होते हैं तो अपने आप को राहत में जाहिर करते हैं, बीमार होते हैं तो अपने आप को तंदुरुस्त जाहिर करते हैं। मैं भी आपको मालूम नहीं किन बातों में लगा के बैठ गया, ये कुछ सवालात। ये किसी साहब को ये यकीन हो गया कि शाह साहब बड़ी जल्दी रुखसत होने वाले हैं, तो ये सवाल क्या किया है कि क्या मुरीद अपने मुर्शिद के खलीफा से इल्म हासिल करेगा, और जो वज़ाइफ मुर्शिद अपनी जिंदगी में मुरीदैन को अता किया करते थे वो इसी तरह अता करते रहते हैं या वो सिलसिला भेरुक जाता है। एक चीज याद रखिए कि जो साहिब इल्म है वाकई वो खिलाफत देते वक्त ना तो ये देखता है कि ये दोस्त है या दुश्मन, ना देखता है कि ये रिश्तेदार है या नहीं है, वो इल्म तो बांटता है और बहुत से लोगों को इल्म दे देगा, लेकिन खिलाफत कुछ और मायने रखती है। मेरी एक किताब के दिबाचे पर जस्टिस समदानी ने एक बहुत अच्छी बात लिखी थी कि दरख्त अपने फल से पहचाना जाता है, तो मुर्शिद की पहचान है उसका खलीफा। तो खिलाफत वो ऐसे आदमी को देगा जिसके अंदर वो खूबियां मौजूद हैं जो एक मुर्शिद में होनी चाहिए, क्योंकि वो खलीफा अपने मुर्शिद को रिप्रेजेंट कर रहा है। हो सकता है कि जिसको खिलाफत दे उसका बदतरीन दुश्मन हो, लेकिन उसमें अगर वो खूबियां हैं तो वो खिलाफत उसी को दे देगा। जब वो खिलाफत दे रहा है तो इसका मतलब यह है कि वो अलूम जो उसने किसी को भी नहीं दिए वो उसको दे जाएगा। तो जब मुर्शिद दुनिया में न रहे तो उसके खलीफा से इल्म लेना चाहिए। ये जो वज़ाइफ की बात है मुर्शिद से आमतौर पर ताल्लुक कायम रहता है, रूहानी तौर पर मुर्शिद अपने खलीफा को अता भी करते रहते हैं, उसकी हिफाजत भी करते रहते हैं, उसके लिए और भी बहुत कुछ करते रहते हैं। ये वज़ाइफ भी उन्हीं में से हैं कि ख्वाब में आके आपको आपके मुर्शिद बता देंगे तो वो सही होता है। अब ये इनका एक और सवाल है जो, लेकिन वो पूरी एक नशिस्त पर मुहित होगा उसका जवाब। सूरह मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम पर रोशनी डालें और रूहानियत की राह के लिए इसकी जो अहमियत है उसके वजाहत भी कर दें। बिल्कुल इंशाअल्लाह ताला मैं इसके सिलसिले में ज़रूर अर्ज़ कर दूंगा, लेकिन बड़ा लंबा जवाब है, गालिबन पूरे एक नशिस्त जाएगी इस पे। एक और सवाल ये है कि बुजुर्ग कहते हैं कि इस्तग़फ़ार साबुन है और दुरूद पाक अथर, तो कैसे पता चलेगा कि साबुन ने खूब सफाई कर दी है और अब अथर लगाने का वक्त आ गया। बड़ी एक भाई सिंपल बात मैं इसमें अर्ज करूं आपकी खिदमत में, कि जब अगर इंसान को रब ताला ने ऐसे मकाम पे पहुंचा दिया कि इन चीजों को देख ले, तो फिर इस वहम में नहीं पड़ता, फिर उसको एक बात बड़ी अच्छी तरह समझ आ जाती है कि वो शायद बाबा बुल्ले शाह ने कहा था कि माली का काम है पानी देना, फल देना रब का काम है। तो वो इस बात को समझ जाएगा कि मेरा काम तो ये है कि हर वक्त अपने गुनाहों की माफी मांगना, तौबा करना, बाकी ये मेरे रब का प्रेरोगेटिव है, वो माफ करे या ना करे उसको कोई मजबूर नहीं कर सकता, लेकिन चूंकि बड़ा गफूर रहीम है, बड़ा मेहरबान है, माफ फरमाने वाला है, तो यकीन है कि हमारे एक बार माफी मांगने से वो माफ फरमा देता है, वो इतना मेहरबान है। तो अस्तगफार किया है रब के हजूर, उसकी सुन्नत यही कि माफ फरमा देता है, उसकी रहमत से पूरा यकीन आदमी को यह होना चाहिए कि मेरा रब मुझे माफ फरमा देगा। दुरूद पाक का भी यही मामला है कि हम एहसान मंद हैं आप सल्लल्लाहु अलैहि वसल्लम के कि आपने हमें हक का रास्ता बताया, ना सिर्फ जुबान से बताया बल्कि करके दिखा भी दिया। जिस तरह हम ये कहते हैं कि एक आलिम में और फकीर में फर्क ये है कि आलिम अच्छी बातें बताता है, हक की बातें बताता है, फकीर उनको करके दिखाता है। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने दोनों ही काम किए, हम पर एहसान किया कि हमें जुबान से बताया भी और करके दिखाया भी। तो उस एहसान मंदी का तकाजा यह है कि हम कसरत से दुरूद और सलाम भेजें आप सल्लल्लाहु अलैहि वसल्लम की जात मुबारक पर। आप सल्लल्लाहु अलैहि वसल्लम को हमारे दुरूद और सलाम की जरूरत नहीं है, वो इतने बुलंद हैं कि वो उन्हें जरूरत नहीं है हमारी, लेकिन यह हम पर फर्ज है कि हम उस एहसान मंदी के जज्बे के इजहार के तौर पे आप सल्लल्लाहु अलैहि वसल्लम पर दुरूद और सलाम भेजें। इनका एक सवाल यह है कि सूरह तगाबुन में अल्लाह ताला ने एक ही आयत में माफ कर दो, दरगुजर करो, बख्श दो, तीनों का इस्तेमाल एक साथ किया है, तो इसकी वजाहत कर दें। अकलमंद लोग, समझदार लोग जब उन्हें किसी से कोई जिक्र पहुंचता है तो वो उसे फौरी तौर पर माफ कर देते हैं, लेकिन भुलाते नहीं हैं, ताकि दोबारा एक ही सुराख से डसे ना जाएं, वो माफ कर देते हैं। तो अगर कोई आदमी हमें नुकसान देता है, हमारी मुखालफत कर रहा है, जड़ें काटता है, हमारी साजिशें करता है, تو ہم آپ صلی اللہ علیہ وسلم کی سنت پہ عمل کرتے ہوئے ہمیں چاہیے کہ ہم فی الفور اسے معاف کر دیں. لیکن ذہن میں رکھیں کہ اس شخص میں یہ عادت ہے, تاکہ دوبارہ اس کے ہاتھوں ڈسے نہ جائیں ہم. وہ حدیث ہے کہ مومن ایک سوراخ سے دوبارہ نہیں ڈسا جاتا, وہ یہی ہے. اور اسی آیت میں درگزر کرنے کا, ایک آدمی ہمارے ساتھ زیادتی کر رہا ہے تو ہم ہماری ٹینڈنسی یہ ہوتی ہے کہ ہم غصے میں آتے ہیں, ہم ریئیکٹ کرتے ہیں. تو اگر ہم غصے میں نہ آئیں اور ریئیکٹ نہ کریں بلکہ ہنس کے ٹال دیں تو یہ درگزر کرنا ہو گیا. اور اسی آیت میں تیسرا فرمایا بخش دو. ہمیں اجازت ہے کہ ہم ہمارے ساتھ جو زیادتی ہوئی ہے اس کا بدلہ لے لیں, لیکن اس میں بڑی شدت سے تلقین ہے کہ صرف اسی قدر جس قدر تمہارے ساتھ زیادتی کی گئی ہے. تو اگر ہم وہ بدلہ نہ لیں اور دل سے اس کو بھلا ہی دیں بالکل کہ یہ ہمارے ساتھ کوئی زیادتی بھی کی گئی تھی, تو بخش دینا ہو گیا. تو یہ تین چیزیں اس آیت میں, سورہ تغابن کی اس آیت میں اکٹھی یوں بیان کی گئی ہیں کہ یہ تینوں مختلف معنی رکھتی ہیں. ان کے لغوی معنی تو شاید ایک ہی ہوں, لیکن اصطلاحی معنی ان کے علیحدہ علیحدہ ہیں. یہ بڑی مشہور آیت ہے, اس کے بارے میں انسان نے پوچھا ہے کہ ہر نفس کو موت کا ذائقہ چکھنا ہے. یہ تین بار بیان کیا گیا ہے. تو یہ صرف تین ہی بار کیوں ہیں؟ تو یہ کم یا زیادہ بھی ہو سکتا تھا. بات یہ ہے کہ جس چیز پر میجر ایمفسس ہو ہم اس بات کو عام طور پر تین بار ہی کہتے ہیں, تاکہ وہ کنفرم ہو جائے. جیسے آپ کی جب شادی ہوتی ہے تو قبول و ایجاب تین بار آپ سے کروایا جاتا ہے, آپ تین بار کہتے ہیں وہ کنفرم ہے اور بقائم ہوش و حواس آپ اس کو کہہ رہے ہیں. ایک بار یہ ہو سکتا ہے کہ وہ اپنے خیالوں میں گم ہے, سوچ رہا ہے, ربا ربی میں اس نے کہہ دیا جی قبول ہے. تو اس کی یہ اتمام حجت ہے کہ تین بار ایک بات کو کہہ دیا گیا قبول ہے. پھر مولانا الفاظ پورے دہراتے ہیں مکمل, پھر آپ سے پوچھتے ہیں کہ با آواز بلند کہیے کہ قبول ہے. پھر تیسری بار پوری بات کو دہراتے ہیں اور آپ سے کہتے ہیں کہ آپ با آواز بلند کہیے کہ قبول ہے. مقصد اس کا یہی ہوتا ہے کہ اتمام حجت ہو جائے. ایک بار پوچھیں تو آدمی کہہ سکتا ہے کہ صاحب اس وقت میں کہیں I was lost, تو مجھے پتہ نہیں چلا, میں بے خیالی میں کہہ گیا. تو اس کو ختم کرنے کے لیے تین بار. اسی طرح اس ٹائی کو ان ٹائی کرنے کے لیے تین بار ہی کہا گیا ہے. تو हम तीन बार तलाक, मैं तुम्हें तलाक देता हूं, मैं तुम्हें तलाक देता हूं, मैं तुम्हें तलाक देता हूं, ये कहते हैं तो ये बंधन खत्म हो जाता है। उसमें भी यही हिकमत है। तो जिस चीज पर इस तरह का जोर दिया जाना मकसूद हो वो तीन बार ही कही जाती है। इससे ज्यादा बार अगर कहा जाए तो वो ओवर एम्फसाइज हो जाएगा। तो रब का तो कलाम बड़ा बैलेंस्ड है, और बदकिस्मती से मेरे जहन से वो सुर का नाम निकल गया। तो जो मौसीकी के असरार से वाकिफ हैं वो तो ये कहते हैं कि ये फला सुर पर इस कलाम का वजन बांधा गया है। वहां तो कोई चीज कहीं अफरात तफरीत में है नहीं, बहुत ही बैलेंस्ड, बड़ा डेलिकेट बैलेंस है वो। तो ना तो कहीं ओवर एम्फसाइज किया है रब ने किसी चीज पे, ना किसी चीज को रवा रवी में बयान किया, बड़ा बैलेंस्ड है। और इसीलिए वो दिलों पर असर करती है। ये एक जमाने में इमाम साहब थे मस्जिद नबी सल्लल्लाहु अलैहि वसल्लम में, तो बाद में तो रब ताला की एक इनायत यह हो गई कि इसी जहां जिस जगह तशरीफ रखे हुए हैं इसी कमरे को ये सादत हासिल है कि यहां पे जमात कराई हुई है इमाम काबा ने भी ईशा की, यहां मस्जिद कुबा के इमाम उन्होंने भी जमात कराई हुई है, और ये मस्जिद नबी सल्लल्लाहु अलैहि वसल्लम के इमाम उन्होंने तो गालिबन तीन या चार मरतबा ईशा की नमाज यही जमात कराई हुई है इसी कमरे में। उनकी किरत बहुत कमाल की थी। शेख मोहम्मद अयूब उनका नाम था, असलन वो बर्मीज थे। तो मस्जिद नबी सल्लल्लाहु अलैहि वसल्लम में वो तरावी पढ़ाते थे, अब तो इंतकाल के फरमा गए बेचारे। उनकी किरत खासतौर पर 27वीं शब की जो किरत थी वो कमाल की होती थी। लंदन में एक हमारे मुसलमान भाई का रेस्टोरेंट था, तो करीबी ऑफिस से कोई अंग्रेज लंच टाइम में वहां आया और उसने जो भी खाना था उसका, तो ये वो वक्त था जब उसने अभी रेस्टोरेंट खोला ही था, तो बिगिनिंग ऑफ द डे उसका था। तो उसने वो शेख अय्यूब साहब की किरत का कैसेट प्ले कर रहा था। तो उस अंग्रेज ने वहां चाय पी, कॉफी पी, जो भी सैंडविच वगैरह खाना था खाया, चला गया। दो दिन के बाद फिर आया तो उस वक्त वहां गाने चल रहे थे, तो उसने ऑर्डर प्लेस किया। उसके बाद वेटर को बुलाया, उसे कहा कि ये जो मैं दो रोज पहले आया था इस वक्त जो गाने उस वक्त लगे हुए थे वो गाने दोबारा लगा दो। तो वेटर की समझ में नहीं आया, उसने जाके मालिक से कहा कि ये अंग्रेज है, आया था दो रोज पहले इसी टाइम पर, तो कह रहा है कि जो गाने उस वक्त लगाए हुए थे वो गाने लगा दो। तो मालिक सोचता रहा, एकदम ध्यान आया कि वो तो शेख अय्यूब की किरत थी 27वीं रात की। तो उसने कहा कि ठीक है मैं लगा देता हूं, तो उसने वो कैसेट प्ले कर दी। जिन साहब ने ये किस्सा मुझे बताया तो उनका कहना ये था कि वो अंग्रेज मुसलमान हो गया। तो कुरान पाक तो इतना खूबसूरत कलाम है, इसको पढ़ने वाला अगर आपको मौका मिले तो शेख मोहम्मद अय्यूब उनकी 27वीं रात की किरत सुनिए, वाकई इंसान मदहोश होता है उससे। وہ میری بہت سی چیزیں ادھر ادھر ضائع ہو جاتی ہیں. کہیں اگر مجھے دستیاب ہو گئی تو میں کاپیز کرا کے یہاں دے دوں گا صابر صاحب کو, تو لے جانا چاہیں تو یہاں سے لے جائیے آپ. لیکن اگر مل گئی تو وعدہ نہیں کر رہا میں, میری بہت سی چیزیں ایسی مسپلیس ہو گئی ہیں, تو میں پیش کروں گا اس کو, ذرا سنیے تو آپ کو اندازہ ہوگا کہ کلام پاک پڑھنے والے جو پڑھتے ہیں تو اس کا اثر کیا آتا ہے دل پر. اسی طرح کبھی موقع ملے تو امام کعبہ تھے, آج کل تو وہ سب میں سینئر امام ہیں, میرے بہت ہی فیوریٹ ہیں, جناب عبد الرحمان السدیس, ان کی تراوی کی کرت سنیے. ان کے ویسے کیسٹس اور اویلیبل ہیں, سی ڈیز, لیکن جو تراوی میں وہ کرت کرتے ہیں وہ کبھی سنیے. انسان کو واقعی احساس ہوتا ہے کہ وقت رک گیا. انشاءاللہ تعالی پھر ملاقات ہوتی ہے آپ سے. السلام علیکم.